नाम विश्लेषण र विचार शुक्लफाटा समाचार। शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी चुनामणि अरियालसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। बारासिंह एफएम 102.2 बझाङको सयपाल एफएम 100.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
राजमार्गमा रहेका कलबाट पुरिता राजमार्ग उत्तरी क्षेत्र डुबानमा,
महाकाली नदीमा पानीको बहाव पर्दा महाकाली पुलमा ठुला सवारी साधन आवत जातमा रोक,
कैलालीको भजनी नगरपालिका लगायतका दक्षिण पूर्वी क्षेत्र डुबानमा
विश्वविद्यालय अनुदान आयोगले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सम्बन्धन प्रक्रिया रोक्यो,
समसामयिक विषयमा प्रतिनिधि सभाका सांसदहरूको ध्यान आकर्षण,
राष्ट्रिय सभाद्वारा 2 विधेयक पारित
र विश्वकप फुटबलमा आज प्री क्वार्टर फाइनलको 2 खेल हुँदै।
रेडियन्ट माध्यमिक विद्यालयको कक्षा 11 विज्ञान तथा व्यवस्थापन तर्फ भर्ना सम्बन्धी सूचना। एसईई परीक्षामा उत्तीर्ण हुनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाईका साथै उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै सुदूरपश्चिमाञ्चल क्षेत्रकै अग्रणी शिक्षण संस्था रेडियन्ट माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2075-76 लागि विज्ञान साइन्स तथा व्यवस्थापन म्यानेजमेन्ट तर्फ कक्षा 11 तपसिल बमोजिमको कार्यक्रम अनुसार भर्ना खुलेको विषय सम्बन्धित सबै विद्यार्थी तथा अभिभावक वर्गमा सहर्ष जानकारी गराइन्छ।
भर्ना कार्यक्रम
आवेदन फारम वितरण तथा दाखिला असार 11 गतेदेखि साउन 2 गतेसम्म,
प्रवेश परीक्षा साउन 3 गते बिहान 7:30 बजेदेखि,
नतिजा प्रकाशन साउन 4 गते,
भर्ना मिति साउन 5 गतेदेखि 10 गतेसम्म,
कक्षा सञ्चालन साउन 10 गते बिहान 11:45 देखि। प्राचार्य रेडियन्ट माध्यमिक विद्यालय महेन्द्र नगर, सम्पर्क नम्बर 0995251969। अब समाचार क्रम विस्तारमा। डिभिजन सडक कार्यालयको चरम लापरवाहीका कारण राजमार्ग क्षेत्रमा बनेका कलभर्ट प्रयोगविहीन अवस्थामा रहेका छन्। उत्तरतिरको पनि पास गर्न बनाइएको कलभर्ट डिभिजन सडक कार्यालयले वास्ताना गर्दा कतिपय ठाउँमा पुरिएका अवस्थामा छन् भने कतिपय क्षेत्रमा स्थानीयले पटान गरेर घरागन बनाएका छन्। कञ्चनपुरको बजार क्षेत्रदेखि सिसैया बिचमा यस्ता कलभर्टहरू पुरिएको अवस्थामा र स्थानीयले अतिक्रमण गरी प्रयोग गरिरहेको अवस्थामा हुँदा समेत सडक कार्यालयले ती कलभर्ट न त सफा गर्ने काम नै गरेको छ न त खुलाउने विषयमा समेत ध्यान दिएको छ। प्राय गरेर यो समस्या बजार लालपुर क्षेत्र सुराततिर रहेको छ, जसका कारण राजमार्गभन्दा उत्तरतिर वर्षातको बेलामा डुबानको समस्या उत्पन्न भएको छ। डिभिजन सडक कार्यालय कञ्चनपुरले गएको वर्ष सडक बिना कुनै योजना हजुवाका भरमा चौडा गर्ने कार्य प्रारम्भ गरी महेन्द्र राजमार्ग क्षेत्रमा बजार क्षेत्रदेखि दैजीसम्म ग्राभेलिङ गर्ने कार्य गरेको भए पनि त्यसवखत समेत ती खोल्सा खोल्ने कार्य नगरेको स्थानीय बासिन्दाहरूको गुनासो रहेको छ। सडक विस्तारका लागि ग्राभेलिङ गरेको सडकले ती कलभर्ट लगायतका पुल पुलेसा भएका ठाउँमा बाटो साँगुरो भएर अहिले दुर्घटना समेत बढिरहेको छ। राजमार्गमा पर्ने सानातिना कलभर्ट तथा पुल पुलेसाको मर्मत सम्भार गरी ती कलभर्ट फराकिलो बनाएर मात्र सडक विस्तारको काम गर्नुपर्ने भए पनि पहिला हचुवाको भरमा माटो भरान गरिएकोमा स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन्। कलभर्ट बढाउने कार्य अधुरै रहेको अवस्थामा केही व्यक्तिहरूले व्यापारिक परिचन तथा आफ्नो निजी प्रयोजनका लागि खोल्सा कलभर्ट पुर्दा समेत सम्बन्धित निकाय डिभिजन कार्यालय भीमदत्त नगरपालिका बेतकोट नगरपालिका मोहन बस्नुमा चिन्ता व्यक्त गरिएको छ। यस विषयमा हामीले सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीदत्त भट्टसँग बुझ्दा ती त्यस्ता कलभर्ट खुलाउने विषयमा आफूले निर्देशन दिएको तर कतिपय ठाउँमा स्थानीयले घर बनाएकोले काम गर्न अप्ठ्यारो भएको बताउनुभयो। त्यसै गरी बेतकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले वर्षात सुरु हुनु अगावै नगरपालिकाको तर्फबाट स्थानीय बासिन्दालाई पर्ने डुबानको समस्यालाई मध्यनजर गर्दै सडकलाई अनुरोध गरेको भए पनि सडक कार्यालयले काम नगरेको गुनासो व्यक्त गर्नुभयो। सडक कार्यालयले छुट्याएको 31 मिटर भित्रैबाट पानी पास गर्न सकिने गरी सडकले कार्य गर्न सक्ने भएको हुँदा समेत त्यसो नगरिँदा राजमार्गभन्दा उत्तरतिर डुबानको समस्या उत्पन्न भएको छ। यस विषयमा स्थानीय तहले समेत कुनै पहल नगरेको हुँदा स्थानीय बासिन्दाले बेलैमा ध्यान दिएर डुबानको समस्या अन्त गर्न माग गरेका छन्।
दुई दिनदेखि लगातार झरी पर्न थालेपछि महाकाली नदीमा पानीको बहाव बढ्दा महाकाली पुलमा ठुला सवारी साधन आवतजावतमा रोक लगाइएको छ। महाकाली नदीमा पानीको सतह बढेसँगै नेपाल भारत सीमास्थित बनबसा पुलमा भारतीय पक्षले 4 पाङ्रे सवारी साधनमा रोक लगाएको हो। पहाडी जिल्लामा लगातार वर्षा हुन थालेपछि कञ्चनपुर कैलालीका अधिकांश नदी र खोलामा पानीको सतह बढ्दै गएको जनाइएको छ। नदीमा पानीको सतह खतराको सूचकभन्दा बढी भएपछि भारतीय पक्षले सो पुलमा सवारी साधनमा रोक लगाएको र दिउँसो 3 बजेको मापन अनुसार महाकालीमा पानीको बहाव 1,24,000 क्युसेक नजिक रहेको इलाका प्रहरी कार्यालय गड्डा चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले जानकारी दिनुभयो। महाकाली नदीमा पानीको बहाव 1,00,000 क्युसेक भन्दा बढी भएमा खतरा मान्ने गरिन्छ। वर्षाका कारण सोमबार दिउँसो कुनै पनि स्थानमा बाढी नआएको कञ्चनपुर प्रहरीले जनाएको छ। तर तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन प्रशासनले सूचना जारी गरिसकेको छ। वर्षाका कारण घर भत्कदा कैलालीमा एकजनाको ज्यान गएको खबर छ भने एकजना घाइते भएका छन्। गोदावरी नगरपालिका 9 धनचौरकी 62 वर्षीय दुधा राणाको घरमै सुतिरहेको अवस्थामा राति करिब 1 बजेतिर घर भत्कदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख परीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो। आइतबार बिहानैदेखिको अविराल वर्षा भएका कारणले कमजोर भएको घर भत्किएको प्रहरी उपरीक्षक घिमिरेले बताउनुभयो। घरले च्यापेर मृतकका श्रीमान 65 वर्षीय कडेबार राणा सामान्य घाइते भएको उपरीक्षक घिमिरेले बताउनुभयो। कैलाली लगायत प्रदेश 7 मा आइतबार बिहानैदेखि निरन्तर वर्षा जारी छ। वर्षाका कारण महाकाली कर्णाली मोहना र खुटिया लगायतका खोलाहरूमा पानीको सतह बढेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
यसैबीच आइतबारदेखिको नियमित वर्षाले कैलालीको भजनी नगरपालिका लगायतका दक्षिणी पूर्व क्षेत्र डुबानमा परेका छन्। 100 भन्दा बढी घर परिवार विस्थापित भइसकेका छन्। वर्षाले घर भत्किएर एकजनाको ज्यान समेत गएको छ। वर्षा नरोकेकाले विस्थापित परिवारको संख्या बढ्ने अनुमान गरिएको छ। कैलालीको मध्य क्षेत्रमा बग्ने कान्द्रा काँडा नदीमा आएको बाढीले भजनी नगरपालिका पुरै वडा प्रभावित भएका छन्। भजनीका 2, 5, र 6 मा पर्ने थापापुर र लालबोजीका 100 भन्दा बढी परिवार विस्थापित भएका छन्। नदीको सतह नागेर पानीले बस्ती र खेत जलमग्न भएको स्थानीय भोजराज श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार डुबानमा परेका घर परिवार सुरक्षित स्थानमा सरेका छन्। केही परिवार आफन्तको घरमा डेरा सार्न पुगेका छन्। घरभित्रको अन्न भिजेको छ। भजनी इलाका ले डुबानग्रस्त परिवारलाई सुरक्षित स्थानमा सार्न माइकिङ गरेको छ। थापापुरका गङ्गाराम चौधरीले बाढीबाट स्थापित भएका परिवारलाई खान र बस्नको समस्या भएको बताउनुभयो। अर्काको घरमा बसिरहेका परिवारको घरभित्रको अन्न र लत्ता कपडा सबै भिजेको उहाँले बताउनुभयो। उहाँका अनुसार बाढी नपसेको अग्लो स्थानमा रहेका आफन्तको घरमा विस्थापित परिवार सरेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जिल्लाभर भएको बाढीको जानकारी लिइरहेको बताउनुभयो। भजनी क्षेत्रमा डुबान बढ्दै गएको र त्यो क्षेत्रमा प्रहरी सशस्त्र प्रहरीलाई अलर्ट राखेको उहाँले बताउनुभयो। सर्वसाधारणलाई डुबानग्रस्त क्षेत्रबाट सुरक्षित स्थानमा सार्न माइकिङबाट आग्रह गरिएको समेत उहाँले बताउनुभयो। निरन्तरको वर्षासँगै कैलालीका नदीहरूमा पानीको सतह समेत बढेको छ। कर्णाली नदीमा पानीको बहाव चेतावनी नजिक पुगेको छ भने मोहना नदीमा भने पानीको बहाव खतराको नजिक पुगेको छ। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार मोहना नदीमा पानीको सतह 2.98 मिटर पुगेको छ। मोहना नदीमा चेतावनी 2 मिटरमा हो भने 3 मिटरमा खतराको चिन्ह हो। मोहना नदीमा पानीको सतह खतरा नजिक पुगेपछि धनगढी र आसपासका बस्तीहरू जोखिममा परेका हुन्। कर्णाली नदीमा खतराको स्तर 10.8 मिटर रहेकोमा अहिलेसम्म 7 मिटर पुगेको जिल्ला आपतकालीन सञ्चालनले जनाएको छ। जिल्लाका अन्य नदीहरूमा पनि पानीको बहाव बढेको छ।
विश्वविद्यालय अनुदान आयोगले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सम्बन्धन प्रक्रिया रोकेको छ। सुदूरपश्चिम विश्वविद्यालयले गत जेठ 14 मा शैक्षिक कार्यक्रम अन्तर्गत बिई सिभिल इन्जिनियरिङ, बिबिए, एमबिए, एमबिएम, बिएससी, अप्टोमेट्री विषयमा सम्बन्धनका लागि सार्वजनिक सूचना आह्वान गरेको थियो। शिक्षा तथा प्राविधिक मन्त्रालयको मन्त्रीस्तरीय निर्णय बमोजिम सुदूरपश्चिम विश्वविद्यालयले सम्बन्धन दिने शैक्षिक विषयका कार्यक्रम स्वयंले सञ्चालन गरे नगरेको भए जाँचबुझका लागि आयोगले सुदूरपश्चिम विश्वविद्यालयलाई पत्राचार गरेको छ। उक्त शैक्षिक कार्यक्रमको सम्पूर्ण कागजात र आयोगमा छानबिनका लागि बुझाउन र छानबिन प्रक्रिया पुरा नभएसम्म सम्बन्धन प्रक्रिया रोकेको छ। विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्राध्यापक डाक्टर देवराज अधिकारीद्वारा हस्ताक्षर गरिएको पत्रमा सुदूरपश्चिम विश्वविद्यालयलाई छानबिन प्रक्रिया पुरा नभएसम्म सम्बन्धन रोक्का गर्न अनुरोध गरिएको छ।
परदेश नम्बर 7 मा कायम रहेको छपडी प्रथाको अन्त्य हुन नसक्दा किशोरी तथा महिलाहरूले धेरै दुःख झेल्दै आएका छन्। ग्रामीण इलाका भन्दा केही विकसित मानिने जिल्ला सदरमुकाम तथा यहाँका मुख्य सहरमा समेत महिलाहरू छपडी प्रथाको शिकार बन्ने गरेका छन्। खास गरी पहाडी जिल्ला र कैलालीका विभिन्न ग्रामीण इलाकाबाट धनगढीमा अध्ययन गर्दै आएका किशोरी तथा महिलाहरू छपडी प्रथाले नै गर्दा कोठा भाडामा पाउनबाट समेत वञ्चित हुने गरेको छ। सहकर्मी निर्मला खनायतको रिपोर्ट।
कोठा पाउँदाखेरि चाहिँ सुरुमा चाहिँ एकदमै गाह्रो भयो। अब घरबेटीहरूले चाहिँ सुरुमा केटी मान्छे छ यहाँ त छाउ हुन्छ, छाउको समस्याले पनि कोठा नदिने अवस्था देख्यो। धेरै ठाउँमा गए प्रत्येक घरबेटीले चाहिँ त्यही कुरा भन्नुभयो।
बझाङबाट सुनौलो भविष्यको सपना बोकी धनगढी आउनु भएकी सविता बुढा अध्ययन सँगै परिवर्तन र विकासका लागि कलम चलाउन प्रदेशको राजधानी धनगढी आउनु भएकी बुढालाई धनगढी उपमहानगरपालिका क्षेत्रमा कोठा पाउन निकै मुस्किल भयो। छोरी भएकै कारण समाज परिवर्तन परिवर्तनका लागि रिपोर्टिङ गर्ने पत्रकार भएर पनि आफूले समाजको कुप्रथा सामु झुक्नु पर्दा दुःख लागेको उहाँले बताउनु भयो। बुढा त केवल प्रतिनिधि पात्र मात्र हुन्, उहाँ जस्तै अध्ययनका लागि सहर छिरेका सयौं किशोरी तथा महिलालाई उपमहानगरपालिकाको बजार क्षेत्रमै कोठा पाउन मुस्किल पर्छ। महिनावारी उमेर पुगेपछि किशोरी तथा महिलाहरूमा हुने एक शारीरिक प्रक्रिया हो, तर विभिन्न अन्धविश्वास धार्मिक आस्थालाई आत्मसात गर्दै जरा गाडेर बसेको छपडी प्रथाले एक नारीलाई अपहेलना मात्र गरेको छैन, मानव भएको नाताले उसले पाउनुपर्ने अधिकारमाथि समेत हस्तक्षेप गरिएको महसुस महिलाहरूले गरेका छन्।
खुज्दा खुज्दै तपाईँहरूले त्यही कोठामा बस्दाखेरि प्रत्येक महिना अब घरबेटी छाउ बार्नुहुन्छ कि बार्नु हुँदैन भन्ने, कहिलेकाहीँ चाहिँ म लुकी छिपी भइदिए भनेर कहिलेकाहीँ झुटो बोल्थे, तर पनि उनीहरूले चाहिँ एकदमै निगरानी गर्थे, एकदमै टर्चर दिन्थे कि मैले अहिले पनि बारिरहेको छु, प्रत्येक महिना बारिरहेको छु होइन, अब नबार्यौ भने पनि उनीहरूले चाहिँ अब यस्तो अगाडि नै सम्झौता गरिसकेका छौँ।
विकसित र सभ्य मानिने सहर पनि कुप्रथाबाट अलग हुन सकेको छैन। बाहिर हेर्दा निकै परिवर्तन जस्तो देखिए पनि छाउपडी प्रथा सहरमा पनि व्याप्त रहेको पाइन्छ। फरक यति हो, ग्रामीण भेगमा महिनावारी हुँदा घर बाहिर राखिन्छ भने सहरमा घरभित्रै महिला पीडित बनेका छन्। अध्ययनका लागि धनगढी आउनु भएकी निता विश्व।
मलाई लाग्थ्यो सहरमा छाउपडी प्रथा मानिँदैन, तर म जब इन्टर भएर बेचलरको लागि धनगढी आएँ, मैले छोरी भएकै कारण कोठा पाउन धौधौ भयो, तब मैले आभास गरे सहर पनि कुप्रथाबाट अलग हुन सकेन रहेछ। गाउँमा छाउ हुँदा घरभन्दा अलग बसाउँछन्, तर यहाँ घरभित्रै भेदभाव गरिन्छ। अहिले बल्ल बल्ल गरेर एउटा रुम पाछु, त्यसमा पनि बारम्बार अनेकौँ कुराहरू सुन्नुपर्छ।
छाउप्रथाको अन्त्य गर्नुपर्छ भन्ने महिलाहरूले समेत छाउपडीको नाममा अन्य महिलालाई दुःखमा पारेको बताइँदै आएको छ। विभिन्न सार्वजनिक सभा समारोहमा महिलावादी भाषण गर्ने महिलाहरूले नै सहरी क्षेत्रमा किशोरी तथा महिलालाई घर भाडा दिन मान्दैनन्, छोरी पढाउन धनगढी बजारमा घर भाडामा लिँदा समेत आफूले विभिन्न शर्त मान्नु परेको गुनासो व्यक्त गर्नुहुन्छ भजनी नगरपालिकाकी गङ्गा देवी परियार।
मेरो छोरीलाई पढाउन पठाउँदाखेरि उहाँ भाडा खोज्दाखेरि छुवाछुतकै कारणले गर्दा छाउपडीको कारणले गर्दा भाडा पाउन पनि मुस्किल भएको छ। पठाउँदाखेरि उसले मिन्स भएको 5 दिनमा बाहिर बस्छ भने म भाडा दिन्छु, नै बस्न सक्दिनँ भने म दिन सक्दैन भनेर भन्नुहुन्छ। सहरमा चाहिँ यस्तो छ भने धेरै, गाउँमा गएर के हुन्छ, एउटी नारीले नारीको समस्या बुझ्न सक्दैन भने अरू कसले बुझ्न सक्छ।
यता महिला अधिकार कर्मीहरूले भने वर्षौंदेखि महिला छाउपडी जस्ता कुप्रथाका शिकार भइरहेको भन्दै यसको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्। छाउपडी प्रथाले कैयौं महिलाको अकालमै ज्यान गइरहेको बताइएको छ। यसको न्यूनीकरणका लागि छाउपडी प्रथा अन्त्यका लागि स्थानीय सरकारले नीति तथा कानून निर्माण गरी लागू गर्नुपर्ने बताउनुहुन्छ महिला मानव अधिकार रक्षकको राष्ट्रिय सञ्जालकी महासचिव राधिका सापकोटा।
छाउपडी जस्ता कुरीति गर्ने प्रथाहरू रोकथामको निमित्त चाहिँ स्थानीय निकायले नै सबैभन्दा बढी नेतृत्व लिन सक्छ। त्यसको लागि चाहिँ उहाँहरूले आफ्नो स्थानीय निकायको नीति बनाउन पाउने अधिकार उहाँहरूसँग छ।
सर्वोच्च अदालतले 2062 साल वैशाख 19 गते छाउपडी प्रथालाई कुरीति घोषणा समेत गरेको छ। सरकारले कानून निर्माण गरे पनि सदियौंदेखि समाजमा जरा गाडेर बसेको छाउपडी कुप्रथा छिट्टै हट्नेमा कोही विश्वस्त देखिँदैनन्। आगामी भदौ 5 गतेबाट कानून लागू हुने भने पनि सरकारले कानूनलाई कडाईका साथ कार्यान्वयन नगरेसम्म यो प्रथाको अन्त्य नहुने बुझाइ यसमा लागेका अभियन्ताहरूको छ। शुक्ला फाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। सरकारले छाउपडी प्रथा मान्नेलाई कारवाही गर्ने भने पनि त्यसको अन्त्य नहुनुलाई तपाईँ के भन्नुहुन्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
मिथुन राणा, यो छाउपडी प्रथा अन्त्य गर्ने भनिसकेको बेलामा मान्छेहरूको मुख परिवर्तन भयो तर मगज चाहिँ परिवर्तन भएको छैन। यसलाई परिवर्तन गर्नको निम्ति मान्छेको मगज परिवर्तन हुन आवश्यक छ। सरकारको तर्फबाट पनि चाल्नुपर्ने कदमहरू चालिएको छैन नि त, जस्तो हुनुपर्ने हो त्यो भइरहेको छैन हाम्रो कम्युनिटीहरूमा, समाजहरूमा, समुदायहरूमा। कार्यान्वयन गर्ने पक्ष नै कमजोर देखिन्छ यसमा।
दानसिंह ठगुना, अनि सरकारले भन्नु त भन्यो, उसले लिखितम कागजातमा लेख्नु चाहिँ लेख्यो, तर हामीले सामान्यतया हाम्रो समाजमा हेरे अनुसार यो चाहिँ यसलाई चाहिँ कार्यान्वयन हुन सकेको छैन। मान्छे जति नै पढे लेखे पनि हाम्रो परम्परागत हिसाबमा चल्दै आएको हुनाले पनि यो हामीले प्रयोगत्मक रूपमा फलोअप नगर्दै आएको हुनाले यसलाई चाहिँ अहिलेसम्म कार्यान्वयन हुन सकेको अवस्था छैन। यो ठुलो ठुलो नेताहरूको कानुन बनाउनेहरूको घरमा होला, तर हामीले हेर्दै गर्दा राजधानीदेखि लिएर जिल्ला जिल्लामा गाउँ गाउँमा जाँदै गर्दा यसको चाहिँ कार्यान्वयन हुन सकेको छैन, किनभने त्यहाँसम्म राम्रोसँग अवेरनेस नपुगेको पनि हो। साथसाथै स्थानीय ठाउँमा काम गर्ने सङ्घ संस्था संस्थाहरूले पनि यसलाई प्रमुख विषय मानेर काम नगरेको अवस्था पनि देखिन्छ। साथसाथै एउटा पुरानो भावनाका मानिसहरू पनि नेपालमा धेरै छन्, जस्तो अब बुढोपाकाहरू त्यसैलाई मान्दै आएको हुनाले उनीहरूलाई यो बारेमा बताउनु अनि यसको बारेमा जनचेतना जगाउन नसकेको अवस्था पनि देखिन्छ।
प्रेरणा टिहार छाउ मान्ने मान्छेले अब नमाने त हुन्थ्यो र अब सरकारले नै यस्तो गरिदिइसकेको छ, छाउ मान्नु हुँदैन अनि यो छाउ पर्ता चाहिँ हटाउनु पर्छ भनेर सरकारले भनिसकेको छ र उनले पनि आफ्नो समाजमा लिनु पर्यो। अब सरकारले भनिसकेपछि अब हामीले यस्तो गर्नु हुँदैन, यो मानेर पनि केही हुँदैन रहेछ भन्ने कुरा उनले सोच परिवर्तन गर्नु पर्यो मान्छेले, मेन कुरा चाहिँ तब हुने हो। भन्न त भनेको छ, अब कारवाही त गरेको छैन, कारवाही गर्नु पर्यो मान्नेहरूलाई, खुद नीति गर्नु पर्यो। अब त्यस्तो गरेको भेटियो भनेपछि जसरी कारवाही गर्छौँ भनेर भनिसकेको छ त्यो लागू पनि गर्नु पर्यो।
सन्तोष सुनाम, छपडीको विषयमा नेपाल सरकारले जसले चाहिँ यसलाई चाहिँ अङ्गीकार गर्ने, त्यसलाई ग्रहण गर्ने, यसमा लागिरहने त्यस्ता समुदायलाई, त्यस्ता व्यक्तिहरूलाई चाहिँ सजाय दिने विभिन्न प्रकारको पहल गर्ने जमर्को गरेको छ, तर हालसम्म यो छपडीको अवस्थालाई अब सुदूरपश्चिमाञ्चलमै हेर्ने हो भने सुदूरपश्चिमाञ्चल चाहिँ यो प्रथामा चाहिँ एकदमै जगडिएको छ। यसको उन्मूलनको लागि चाहिँ यसलाई हटाउनको निम्ति, समुदायबाट हटाउनुको निम्ति चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा भनेको चाहिँ समुदायका मान्छेहरू चाहिँ विशेष गरेर चाहिँ एकदमै अवेर हुनुपर्ने, जनचेतनाबाट झरिनु पर्ने कुरा चाहिँ छ।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँ अहिले शुक्लफाटा एफएम 99.4 MHz, बारासिङ्गा एफएम 102.2, बझाङको सयपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
हर पाइला मा आनंद क्षण हरुमा खुशी का पल हरुमा जोश छ जिंदगी को हुन्छ मैजिक पल पल मा।
लेटेस्ट टेक्नोलोजीबाट उत्पादित म्याजिक फुटवेयर धेरै रेन्जहरूमा उपलब्ध, आकर्षक डिजाइन भएको, सबैलाई उपयुक्त म्याजिक फुटवेयर पल पलमा हुन्छ म्याजिक।
बेतकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालयको सूचना सूचना सूचना। उपरोक्त सम्बन्धमा यस बेतकोट नगरपालिकामा आगामी आर्थिक वर्ष 2075-76 को श्रावण 1 गतेदेखि एकीकृत सम्पत्ति कर लागू हुने भएकाले बेतकोट नगर क्षेत्रभित्र रहेका सम्पूर्ण जग्गा धनीहरूले आफ्नो वडा कार्यालयमा गई असार 25 गतेसम्म तपसिलका कागजात संलग्न गरी एकीकृत सम्पत्ति कर फारम भर्न हुन अनुरोध गरिन्छ। तपसिल नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि र आर्थिक वर्ष 2074-75 को मालपोत्र रसिद। बेतकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय, प्रमुख प्रशासकीय अधिकृत धर्मराज जोशी।
काठमाडौँका विशेषज्ञ डाक्टर अब सफल मेडिको फार्मामा
डाक्टर सम्मुदत्त जोशी, MBBS, MD फार्म, MD डर्माटोलोजी, नाम शिविर अस्पताल, MBBS, नेपाल मेडिकल कलेज काठमाडौँ विश्वविद्यालय अमेरिका, अस्ट्रेलिया र जापानबाट विशेष तालिम प्राप्त वरिष्ठ छाला कुष्ठ रोग, यौन रोग तथा सौन्दर्य रोग विशेषज्ञ।
यही असार 22 गते आउँदै हुनुहुन्छ।
सम्पर्क सफल मेडिको फार्मा,
कृष्णपुर 5 गुलरिया कञ्चनपुर। सम्पर्क फोन नम्बर 97049 68 79, 98484-25042।
साथै प्रतीक्षा मेडिकल एन्ड क्लिनिकको नाम परिवर्तन भई सफल मेडिको फार्मा भएको जानकारी गराइन्छ।
काठमाडौँका विशेषज्ञ डाक्टर अब JK मेडिकेयरमा डाक्टर सम्मुदत्त जोशी, MBBS, MD फार्म, MD डर्माटोलोजी, नाम शिविर अस्पताल, MBBS, नेपाल मेडिकल कलेज काठमाडौँ विश्वविद्यालय अमेरिका, अस्ट्रेलिया र जापानबाट विशेष तालिम प्राप्त वरिष्ठ छाला कुष्ठ रोग, यौन रोग तथा सौन्दर्य रोग विशेषज्ञ।
यही असार 22 गते शुक्रबारका दिन आउँदै हुनुहुन्छ।
सम्पर्क स्थान JK मेडिकेयर, अस्पताल रोड, महेन्द्रनगर, कञ्चनपुर। फोन 99-5-25-256, मोबाइल 98-48-723-0066 र 98-48-752-095।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। अघिल्ला वर्ष चाहिँ कैलालीमा यो वर्ष पनि मध्य असारमै डिएपी मल चरम अभाव भएको छ। मल वितरक कृषि सामग्री कम्पनी लिमिटेड र सालर ट्रेडिङमा युरिया बाहेक अन्य मल खादको मौजदात शून्य रहेको छ। मल खाद आउन अझै केही दिन लाग्ने कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयका प्रमुख दुर्गा प्रसाद पाण्डेले बताउनुभयो। मुख्य सिजनका बेला वर्षनी हुने मल तथा बिउ अभावका कारण कैलाली कञ्चनपुर लगायत प्रदेश नम्बर 7 किसान मारमा पर्दै आएका छन्। प्रदेश 7 लागि वार्षिक 25,000 मेट्रिक टन युरिया 8,000 मेट्रिक टन डिएपी आवश्यक पर्ने कार्यालयले जनाएको छ। 70% मलको आपूर्ति गर्ने जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले युरिया 5,500 मेट्रिक टन, डिएपी 2,500 मेट्रिक टन र पोटास 200 मेट्रिक टन धान सिजनका लागि आपूर्ति गर्ने गरेको जनाएको छ। 30% मलको आपूर्ति गर्ने जिम्मा पाएको साल्टे ट्रेडिङले धान र गहुँ सिजनको लागि डिएपी 3,000 मेट्रिक टन, युरिया 6,800 मेट्रिक टन र पोटास 200 मेट्रिक टन गरी 10,000 मेट्रिक टन कोटा रहेको छ। साल ट्रेडिङ अञ्चल कार्यालय धनगढीका जनसम्पर्क प्रमुख रामचन्द्र जोशीले तोकिएको कोटाभन्दा 1,000 मेट्रिक टन बढी मल बिक्री गरेको जनाउनुभयो।
राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष अनुप्रास शर्माले नेपालमा मानवाधिकारको अवस्था दक्षिण एसियाका अन्य मुलुकहरूको तुलनामा सुधार भएरै अघि बढिरहेको बताउनु भएको छ। खासै अवस्था नाजुक नरहे पनि सुधार उन्मुख रहेको बताउनु भयो। अध्यक्ष शर्माले सरकारले राजधानीका केही ठाउँमा विरोध कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गर्नु मानवाधिकारका पक्षबाट उचित नभएको टिप्पणी गर्नुभयो। आज आयोगले धनगढीमा आयोजना गरेको छपडी प्रथाले महिलाको जीवनमा परेको प्रभाव विषयक अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा शर्माले आयोगले मानवाधिकार हनन र उल्लङ्घनका घटनाका सम्बन्धमा गरेका सिफारिसबारे सरकार गम्भीर हुनुपर्ने तर्क राख्नुभयो।
बझाङको बस्रा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायत र सयपाल गाउँपालिकाका नायब सुब्बा राधाकृष्ण जोशीलाई मुसो दलेका आरोपमा नेकपा विप्लवका एक कार्यकर्ता पक्राउ परेका छन्। बस्रा गाउँपालिकाका जोगबहादुर कठायतलाई मुसो दलेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उहाँलाई सदरमुकाम चैनपुर आसपासबाट पक्राउ गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने काम भइरहेको डिएसपी ऋषिराम कणेलले बताउनुभयो।
बैतडीको पाटन नगरपालिकाले आगामी आर्थिक वर्षदेखि नगर शिक्षकको व्यवस्था गर्ने भएको छ। आगामी आर्थिक वर्षका लागि पारित गरेको नगरपालिकाको नीति तथा कार्यक्रममा नगर शिक्षकको व्यवस्था गर्ने नीति लिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन अधिकारीले बताउनुभयो। आगामी आर्थिक वर्षलाई शैक्षिक गुणस्तर सुधारको आधार वर्ष बनाइने पनि पाटन नगरपालिकाले पारित गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर कमजोर भइरहेकाले शिक्षा क्षेत्रमा विशेष जोड दिएको नगर प्रमुख केशर बहादुर चन्दले बताउनुभयो।
अब के राष्ट्रिय खबर। प्रतिनिधि सभामा आजको बैठकमा पनि सांसदहरूले सार्वजनिक महत्त्वका विभिन्न विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। सांसदहरूले जग्गाको संरक्षण, तराईको डुबान समस्या, माथिल्लो तामाकोसीको सेयर आवेदन गर्ने समयसीमा वृद्धि लगायतका विषयहरू उठान गरेका छन्। सांसद शान्ति पाखरिनले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माणको काम भइरहेको र स्थानीयवासीलाई दिइने सेयरको यही असार 24 साउन 9 गतेसम्मका लागि आवेदन दिने समय तोकिए पनि रोपाईँलाई ध्यानमा राखेर एक महिना थप गर्नुपर्ने सुझाव दिनुभयो। सांसद केदार सिगदेल सिगदेलले सेती नदीको कटानले शुक्ला गण्डकी नगरपालिका 1,400 भन्दा बढी व्यक्तिले सरकारी ढाडसुस्तीका कारण 40 लाल पूर्जा पाउन नसकेको उल्लेख गर्नुभयो। सांसद भैरव बहादुर सिंहले बझाङमा असार 14 गतेदेखि योङ कम्युनिस्ट लिगका कार्यकर्ताले स्थानीय तहमा बजेट विनियोजन गर्न नदिने भनी दिँदै आएको धम्कीप्रति सरकारको ध्यान आकर्षण गर्नुभयो।
राष्ट्रिय सभाको आजको बैठकबाट दुई विधेयक सर्वसम्मतिले पारित भएको छ। बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक 2075 र सङ्घीय संसद महासचिव प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभा सचिवको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी विधेयक 2075 पारित गरेको हो। बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक 2075 माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।
अब खेल खबर। रुसमा जारी विश्वकप फुटबलमा आज पनि प्री क्वार्टर फाइनलका दुई खेल हुँदैछन्। विश्वकप अन्तर्गत आज नकआउट चरणको 5 र 6 खेल हुन लागेको हो। आज हुने पहिलो खेलमा ब्राजिल र मेक्सिकोले प्रतिस्पर्धा गर्दैछ। यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार 7:45 सुरु हुनेछ। समरा स्टेडियममा हुने खेलमा दुवै टोली जित निकाल्दै क्वार्टर फाइनलमा पुग्न चाहन्छन्। ब्राजिल समूह ईको विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने मेक्सिको समूह एफको उपविजेता बन्दै प्री क्वार्टर फाइनलमा पुगेको हो। विश्वकप अन्तर्गत आज हुने दोस्रो खेलमा युरोपियन राष्ट्र बेल्जियम र एसियन राष्ट्र जापानले प्रतिस्पर्धा गर्दैछन्। बेल्जियम र जापान बीचको खेल नेपाली समयअनुसार राति 12:15 हुनेछ। रोस्तोक एरेनामा हुने खेलमा दुवै टोलीको लक्ष्य क्वार्टर फाइनलमा पुग्नु रहनेछ। बेल्जियम समूह जीको विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने जापानले समूह एचको उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको थियो। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
राजमार्गमा रहेका कलबट पुरिदा राजमार्ग उत्तरी क्षेत्र डुबानमा,
महाकाली नदीमा पानीको बहाव बढ्दा महाकाली पुलमा ठुला सवारी साधन आवतजातमा रोक,
गैरालीको भजनी नगरपालिका लगायतका दक्षिणी पूर्वी क्षेत्र डुबानमा,
विश्वविद्यालय अनुदान आयोगले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सम्बन्धन प्रक्रिया रोक्यो,
समसामयिक विषयमा प्रतिनिधि सभाका सांसदहरूको ध्यान आकर्षण,
राष्ट्रिय सभाद्वारा दुईवटा विधेयक पारित,
विश्वकप फुटबलमा आज प्री क्वार्टर फाइनलका दुई खेल हुँदै।
हुन्छ त, अहिलेलाई यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0905205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।